بسم اللہ الرحمن الرحیم، تمام تعریفیں خدائے وحدہ لا شریک کے لیے، اور درود و سلام حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم اور آپ کی آل پاک پر۔ ناظرین اکرام، سحر عالمی نیٹورک کی جانب سے نشر ہونے والے پروگرام راہ زندگی کے ہمراہ آپ کا میزبان کفایت حسین حاضر خدمت ہے۔ اس پروگرام میں آپ کی خدمت میں خوش آمدید عرض کرتا ہوں، اور آپ جہاں کہیں بھی ہمارا یہ پروگرام دیکھ رہے ہیں، آپ کی خدمت میں دل کی گہرائیوں سے ہدیہ سلام پیش کرتا ہوں، اور اسی طریقے سے ماہ محرم کے ایام کی مناسبت سے آپ تمام عزاداران حسینی اور محبان اہل بیت کی خدمت میں تعزیت اور تسلیت پیش کرتا ہوں۔ ناظرین، ہماری گفتگو ہو رہی ہے احکام مسجد کے حوالے سے، اور اس موضوع پر ہماری ہمراہی فرما رہے ہیں جناب سید زرغام حیدر رضوی صاحب قبلہ، اور آپ جانتے ہیں کہ مولانا مستقل یہاں پر پروگرام میں تشریف لاتے ہیں اور آپ کے سوالات کے جوابات بھی دیتے ہیں۔ تو آپ ہمارے ساتھ رہیے، اپنے مہمان سے ملاقات کرتے ہیں اور اس کے بعد اپنی گفتگو کا باقاعدہ آغاز کرتے ہیں۔ قبلہ، السلام علیکم۔
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ۔
قبلہ، بہت شکر گزار ہیں آپ کے کہ آپ نے ایک مرتبہ پھر ہماری دعوت کو قبول فرمایا اور اسٹوڈیو تشریف لائے، اور محرم کی مناسبت سے ہم آپ کی خدمت میں تسلیت پیش کرتے ہیں۔
جی، میں سب سے پہلے خداوند متعال کا شکر گزار ہوں کہ اس نے اس بندہ ناچیز کو بیان احکام کی توفیق عطا فرمائی، اور اس کے بعد آپ کا اور میں آپ کی پوری ٹیم کا شکر گزار ہوں کہ انہوں نے لوگوں کے لیے بیان احکام کے زمینے کو فراہم کیا، اور اسی طریقے سے میں اپنے تمام ناظرین اکرام کا شکر گزار ہوں کہ وہ اس پروگرام راہ زندگی کو بہت ہی غور و خوض کے ساتھ دیکھتے اور سنتے ہیں، اور اپنے سوالوں کے ذریعے سے اس بات کا سبب بنتے ہیں کہ احکام خدا دوسرے لوگوں تک منتقل ہوں۔ اور ایام محرم کے سلسلے میں میں تمام حضرات کی خدمت میں تسلیت عرض کرتا ہوں، اور یہ میری نصیحت سمجھیے یا وصیت سمجھیے کہ یہ ہم سب کا فریضہ ہے کہ امام حسین علیہ الصلوۃ والسلام کا جو اصل مقصد تھا اصلاح معاشرہ، اس کو ماہ محرم میں بالخصوص مد نظر رکھیں۔ ہماری تقریریں، ہماری تحریریں، ہماری عزاداریاں، ان تمام چیزوں کا مقصد یہ ہے کہ معاشرہ اسلامی کی اصلاح ہو جائے۔
جی، بہت شکریہ حضور۔ گفتگو چلے گی، ہماری چل رہی تھی، اور اسی سلسلے کو ہم آگے بڑھا رہے ہیں احکام مسجد کے حوالے سے۔ ایک سوال ہم آپ سے جاننا چاہیں گے کہ اگر کوئی چھوٹی مسجد ہے، اس مسجد کو توڑ کر بڑا بنا سکتے ہیں یا نہیں؟ اور اس کے ساتھ ہی ساتھ یہ بھی آپ اس پہ بھی روشنی ڈالیے کہ خود مسجد کا بنانا کیسا ہے، شرعی اعتبار سے کیا حکم ہے مسجد بنانے کا؟
دیکھیے، میں عرض کروں کہ خود مسجد کو اثر نو بنانا، نئی مسجد بنانا،
جی،
اس کے بارے میں روایتوں میں بہت ہی تاکید کی گئی ہے،
جی،
اور اس کی فضیلت کو بہت زیادہ بیان کیا گیا ہے،
جی،
یہاں تک کہ حدیثوں میں وارد ہوا کہ من بنا مسجدن کا مف حاصل قطات، جو انسان مسجد بنائے چاہے پرندے کے گھونسلے کے برابر ہی کیوں نہ ہو،
جی، جیسے اس کا آشیانہ ہوتا ہے، چھوٹی سی مسجد بھی،
چھوٹی سی بھی مسجد بنائے تو اللہ تعالیٰ اس مسجد کے عوض میں روز قیامت اسے جنت کے اندر ایک گھر عطا فرمائے گا۔ مسجد کی تعمیر کی بہت فضیلت بیان کی گئی ہے۔ اسی طریقے سے اگر مسجد چھوٹی ہو رہی ہے، نمازی زیادہ ہیں، تو انسان کے لیے جائز ہے، بلکہ باعث ثواب ہے کہ اس مسجد کو منہدم کرنے کے بعد ایک وسیع اور عریض مسجد بنائے جس میں بہت سے نمازی آ کر نماز پڑھیں، اور یہ کام انسان کا ثواب جاریہ میں شمار ہوگا جب تک اس مسجد میں نماز ہوتی رہے گی، جب تک اس مسجد میں اذان ہوتی رہے گی، مومنین کا آنا جانا رہے گا، ذکر خدا ہوتا رہے گا، تب تک انسان چاہے اس دنیا سے چلا جائے، اس کے ثواب جاریہ میں اضافہ ہوتا چلا جائے گا۔
جی بالکل، بہت شکریہ حضور۔ وہ چیزیں آپ ہمیں بتائیے کہ جو ایک مسلمان کے لیے مثلا مسجد کے سلسلے مستحب ہیں، یعنی جن کی رعایت کرنا باعث ثواب ہے ایک مسلمان کے لیے مسجد کے حوالے سے، ان پر روشنی ڈالیں۔
دیکھیے، میں اس سلسلے میں عرض کروں، ترتیب وار جو ہماری فقہی کتابوں میں چیزیں بیان کی گئی ہیں کہ بعض چیزیں وہ ہیں جو ایک مسلمان کے لیے مستحب ہے کہ مسجد کے سلسلے میں اس کو انجام دے، چاہے باہر سے اندر جا رہا ہو یا خود اندر موجود ہو۔ پہلی چیز جو مسجد کے سلسلے میں مستحب ہے، وہ مسجد کو پاک اور صاف رکھنا، مسجد کی پاکیزگی، جس طریقے سے انسان اپنے گھر کے بارے میں یہ تصور کرتا ہے
جی
کہ ہمارا گھر پاک و پاکیزہ رہے، صاف ستھرا رہے،
بے شک
تو اگر واقعا وہ خدا کا بندہ ہے
جی بالکل،
تو خدا کے گھر کے بارے میں بھی
اپنے گھر سے زیادہ سوچے گا،
جی اس کو زیادہ سوچنا چاہیے
بالکل۔
دوسری چیز جو مستحب ہے وہ یہ ہے
جی
کہ خانہ خدا مسجد میں چراغ کا روشن کرنا
جی،
کبھی ایسا ہوتا ہے انسان اپنے گھر میں چراغ جلا لیتا ہے
جی
لیکن مسجد کا چراغ بجھا رہتا ہے
جی،
حالانکہ اللہ تعالیٰ وہ ہے جو جی کسی کے احسان کو فراموش نہیں کرتا
جی،
اگر وہ انسان مسلمان مسجد کے اندر،
اس کے اوپر احسان ہی کون کر سکتا ہے،
البتہ جی خدا کے اوپر کوئی احسان نہیں کر سکتا
جی،
البتہ یہ احسان یعنی نیکی کرنا،
کوئی نیکی اگر اس نے کی ہے خدا کی راہ میں،
خدا کی راہ میں نیکی کی ہے، اس میں سے ایک نیکی کیا ہے
جی
مسجد کے اندر چراغ جلانا
جی،
تو اللہ کسی کی نیکی کو فراموش نہیں کرتا
جی،
اور یہی وہ چیز ہے جس کو قرآن نے کہا ہے
جی
حل جزاء الاحسان الا الاحسان
جی،
نیکی کا بدلہ سوائے نیکی کے اور کیا ہو سکتا ہے
جی،
دوسرا انسان جس کے ساتھ تم نے نیکی کی ہے
جی
ہو سکتا ہے تمہاری نیکی کا بدلہ برائی سے دے
جی،
لیکن میں خدا ہوں
جی
میں نے یہ قول قرآن میں کہا ہے تو میں ضرور ضرور
جی
اچھائی کا بدلہ اچھائی سے دوں گا
جی،
اگر تم میرے گھر کو روشن رکھو گے
جی
تو میں تمہارے گھر کو تاریک نہیں ہونے دوں گا
جی،
اسی طریقے سے مستحب ہے جو انسان مسجد میں جانا چاہ رہا ہے
جی
انسان جو ہے اپنے آپ کو عطر سے معطر کرے
جی
یعنی خوشبو لگائے، اس کے بعد مسجد میں داخل ہو
جی
پاک و پاکیزہ اور اچھا لباس پہن کے
جی
انسان مسجد میں جائے
جی۔
البتہ میں ایک چیز متوجہ کروں اپنے ناظرین کے لیے
جی
کہ بہت سے لوگوں کو میں نے دیکھا وہ باہر اچھے کپڑے پہنے ہوئے تھے
جی
گھر کے اندر آئے ڈھونڈنے لگے میری تہمت کہاں ہے
جی لنگی کہاں
لنگی کہاں ہے
جی
کیا ہوا، کہنے لگے مجھے نماز پڑھنی ہے
جی،
ایسا نہیں ہونا چاہیے کہ نماز خالی لنگی میں پڑھیے
جی
اور اچھے کپڑوں کے لیے اچھا کپڑا جو ہے آپ باہر پہن کے چاہیے، نہیں
جی
خدا کی بارگاہ میں آپ سج دھج کے جائیے، ان اللہ جمیل و یحب الجمال،
بے شک
ذات پروردگار جمیل ہے خوبصورت ہے
جی
اور وہ جمال اور خوبصورتی کو ذات پروردگار پسند کرتی ہے
جی،
اسی طریقے سے انسان کے لیے مستحب ہے کہ انسان جب مسجد میں جائے
جی
تو اپنا دایاں پیر مسجد میں رکھے
جی
اور مسجد سے نکلتے وقت بایاں پیر مسجد سے باہر رکھے
جی،
جاتے وقت دایاں پیر
جی
اور نکلتے وقت بایاں پیر
جی،
بیت الخلاء کے ایک دم برعکس
جی، اس میں جو ہے وہ
پہلے بایاں پیر ہے
جب
داخل ہو تو بایاں پیر رکھے
جی
اور جب باہر آئے تو دایاں پیر
جی،
یہ وہ چیزیں ہیں جو مستحبات
جی
مسجد میں شمار ہوتی ہیں
جی،
اور اسی طریقے سے مستحب ہے جو انسان مسجد کے اندر داخل ہوا ہے
جی
دو رکعت نماز بعنوان تحیت
جی
اور احترام مسجد میں پڑھے
جی،
اگر نماز فریضہ کا وقت قریب آ گیا ہے
جی
تو کوئی حرج نہیں ہے،
اسی سے اس کو وہ ثواب بھی
جی
مل جائے گا،
نماز فریضہ پڑھ لے
جی
نماز تحیت اس کے لیے نہیں ہے
جی،
لیکن اگر نماز میں مان لیے 2 گھنٹے باقی ہیں
جی
اور انسان جو ہے مسجد کے اندر داخل ہو گیا
جی
وہ وضو ہے
جی
تو انسان 2 رکعت نماز احترام مسجد میں یعنی
جی
صرف نماز پڑھتا ہوں قربتاً الی اللہ
جی
جی یہ مستحب ہے ایک مسلمان کے لیے
جی
کہ مسجد میں داخل ہونے کے بعد
جی
ان افعال کو جو بیان کیے گئے انجام دے۔
میں ایک سوال آپ سے کرنا چاہوں گا بہت مختصر طور پہ اس کا جواب چاہیے کہ جو انسان حالت جنابت میں ہے کیا وہ مسجد میں داخل ہو سکتا ہے؟
جی نہیں
جی،
مسجد کے اندر اگر
جی
عام مسجدیں ہیں
جی
مجنب انسان مسجد کے اندر ٹھہر نہیں سکتا
جی،
غور کیجیے دو چیزیں
جی،
ایک ہے مسجد میں رکنا
جی،
ایک دروازے سے انسان داخل ہو رہا ہے
جی
دوسرے دروازے سے نکل رہا ہے
جی،
مجنب انسان کے لیے جائز ہے
جی
کہ وہ ایک دروازے سے گھسے
اور
مسجد کے دوسرے دروازے سے نکل جائے
جی،
لیکن مسجد کے اندر ٹھہرنا
جی
مجنب انسان کے لیے یا عورتوں کے لیے جو اس حالت میں ہیں
جی
چاہے مثلا حالت جنابت میں ہوں یا
جی
ان حالتوں میں ہوں
جی جو ان کی مخصوص
ایام
جی
کی حالتیں ہیں
جی
मस्जिद में ठहरना उनके लिए नाजायज़ और हराम है।
जी बिल्कुल, बहुत शुक्रिया हुजूर, इजाज़त दीजिए, प्रोग्राम के दूसरे हिस्से की तरफ चलते हैं और जो नाजरीन के सवालात हैं उनको देखते हैं।
जी खिदमत में हाजिर हूं।
जी नाजरीन, आपसे भी गुजारिश करेंगे कि प्रोग्राम के आखिर तक आप हमारे साथ रहें और इंशाल्लाह जिस तरीके से आप सवालात भेजते हैं उसका हम जितना शुक्रिया अदा करें कम है, इसी तरीके से आप सवालात का सिलसिला जारी रखें। और हमारा व्हाट्सअप नंबर आपके सामने पेश किया जा रहा है, आप उस पर हमें रिकॉर्ड करके भी सवाल भेज सकते हैं और लिख कर भी सवाल भेज सकते हैं। तो हमारे साथ रहिए, मिलते मुख्तसर से वक्फे के बाद। नाज़रीन इकराम, प्रोग्राम में फिर से आपका खैर मकदम है, आप हमारे साथ रहिए, आपके सवालात के जवाबात हासिल करने की कोशिश करते हैं। क़िबला, यहाँ पर बहुत से सवालात हैं लेकिन अगर आप इजाज़त दें तो हम पहले रिकॉर्डेड सवालात लेते हैं, उसके बाद हाजिर होते हैं और इस सिलसिले को आगे बढ़ाते हैं।
जी खिदमत में हाजिर हैं।
जी नाज़रीन, आप भी हमारे साथ रहिए, जो आपके रिकॉर्डेड सवालात हैं उनमें से देखते हैं आज का पहला सवाल क्या है।
सलाम अलैकुम, मैं कश्मीर से बोल रही हूँ। मेरा सवाल ये है कि इलाका में अगर नमाज जुम्मा पढ़ा रही हूँ और जो औरतें घर में बैठी होती हैं, क्या वो उसी वक्त नमाज शुरू कर सकती है या उनको इंतज़ार करना है खुतबा के ख़त्म होने तक?
जी बहुत शुक्रिया सवाल करने के लिए। जी हुजूर।
जी देखिए, जिन लोगों से नमाज जुम्मा साकित है
जी,
या जो लोग नमाज जुम्मा में शिरकत नहीं करना चाह रहे हैं
जी,
वो नमाज जोहर के दाखिल हो वक्त, जैसे नमाज जोहर का वक्त दाखिल होगा
जी,
उनके लिए जायज़ है कि वो अपनी नमाज जोहर फौरन अजान के बाद पढ़ सकते हैं। कोई ज़रूरी नहीं है कि वो मुंतज़िर रहें कि इमाम जुम्मा का खुतबा कामिल हो, उसके बाद हम नमाज जोहर पढ़ें।
लेकिन ख़वातीन के बारे में क्या है, क्या उनके ऊपर से नमाज जुम्मा साकित है?
देखिए, आम तरीके से मैंने एक चीज़ अर्ज़ किया कि बाज़ जगह पे मसलहत नहीं होती औरतों का जाना। अलबत्ता देखिए, हम जो है जमहूरी इस्लाम का तकाबुल अपने हिंदुस्तान से नहीं कर सकते
जी,
या ऐसे मुल्कों से नहीं कर सकते। मैंने एक जुमला कहा था कि औरतों का मस्जिद में नमाज पढ़ना बाइस अजर व सवाब है
जी,
लेकिन अगर वहाँ नामहरम की नज़रों से महफूज नहीं रह सकती
जी,
तो बेहतर क्या है, वो घर के अंदर नमाज पढ़ें। तो जब आम जमातों में कम लोग होते हैं, ये मुश्किलात उनके लिए होती हैं, तो नमाज जुमा में तो इलाके के आदमी रहते हैं। अलबत्ता अगर औरत जो है नमाज जुमा में जाए और इस बात को मद्देनजर रखे और उनके लिए खुसूसी इंतजाम भी हो, खुसूसी इंतजाम के साथ खुद भी वो इस बात को मद्देनजर रखे कि अपने आप को नामहरम की निगाहों से बचाए रखे, तो नमाज जुमा का सवाब उसको मिलेगा।
जी बिल्कुल, इसके बाद एक रिकॉर्डेड सवाल और लेते हैं।
जी खिदमत में हाजिर।
जी
अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातहू। किफायत भाई, मैं कुमाल हुसैन श्रीनगर कश्मीर से हूँ।
जी
मेरा सवाल आगा से ये था कि मस्जिद बनाने में अगर काफिर मदद करे तो रहबरे मौसम के फतवे के मुताबिक इसमें कोई हर्ज नहीं है। मसलन काफिर जो है वो पैसों से कोई मदद करे मस्जिद बनाने के लिए, तो मेरा सवाल ये था कि क्या इमाम सिस्तानी का भी फतवा यही है इसके मुतालिक, तो आगा से इसके लिए रहनुमाई चाहते हैं।
जी
अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातहू।
वालेकुम अस्सलाम व रहमतुल्लाह, बहुत शुक्रिया सवाल पूछने के लिए। जी हुजूर,
देखिए मैं इस सिलसिले में अर्ज़ करूँ और बारहा मैंने इस जुमले की तकरार किया है कि कुछ कुल्लियात फ़िक़्ह हैं जिनमें जो है नज़र जुदा जुदा नहीं होती।
बिल्कुल, कुछ इस तरह के कवानीन
हैं। चूंकि ये जो कार खैर होता है, कार खैर में चंदा लेना गैर मुस्लिम से जायज़ है
जी।
अब ये कार खैर जो है इमाम बारगाह की तामीर हो
जी,
मस्जिद की तामीर हो
जी,
या और कोई चीज हो
सही।
मगर ये कि आप जानते हो कि जो काफिर के पास पैसा है, गैर मुस्लिम के पास पैसा है मान लीजिए, या खुद मुसलमान के पास जो पैसा है वो नाजायज पैसा है, तो इस सूरत में सिर्फ इस्लाम और कुफ्र की बात नहीं है, एक मुसलमान से भी उसका पैसा बउनवान मदद लेना नाजायज हो जाएगा जब उसके हाथों में जो पैसा है वो नाजायज पैसा हो, गज़ब का पैसा है, चोरी का पैसा है वगैरह वगैरह।
जी हुजूर, एक सवाल किया है शायद सरियाज रिजवी साहब है नाम, जहां तक मैं पढ़ पा रहा हूँ कश्मीर से, वो सवाल पूछ रहे हैं कि अगर कोई मुसलमान किसी दूसरे मुल्क में مر جائے، اس کا انتقال ہو جائے وہاں پر، اور اس کی لاش گھر والوں کو نہ دی جائے، تو کیا اس شخص کی ہم لوگ یادگاری قبر بنا سکتے ہیں؟
دیکھیے سوال بڑا اہم ہے
جی،
اور میں سمجھتا ہوں
جی
کہ اس وقت یہ مبتلا بے بھی ہے
جی،
چونکہ اس وقت منا کے حادثے میں
جی بالکل
سینکڑوں ہندوستانی زخمی ہوئے ہیں،
پوری دنیا کے شہید وہاں پر ہوئے ہیں ہزاروں کی تعداد میں،
اور جیسا کہ میں نے سنا اخبار میں
جی
اور خبروں میں دیکھا ان چیزوں کو
جی
کہ بہت سے لوگوں کو سعودی حکومت نے
جی
بغیر ان کی وارثوں کی اجازت کے
جی
اپنی حکومت کی مصلحت دیکھتے ہوئے
جی
دفن کر دیا ہے
جی،
بہرحال وہ لاشیں ان کے جو رشتہ دار ہیں یا گھر والے ہیں ان تک اب نہیں پہنچ سکتی
جی،
لہٰذا اب یہ سوال بھی اہم تھا
جی
کہ کیا ان کو ایک دم فراموش کر دیا جائے
جی
یا ان کی یادگاری کے لیے ہم قبر بنا سکتے ہیں
جی۔
دیکھیے شرعی نقطہ نظر سے کوئی حرج نہیں ہے
جی
کہ انسان کسی گمشدہ انسان
جی
کی قبر جو ہے بنائے، گمشدہ جی اس معنی میں انسان مرنے کے بعد کھو گیا، مرنا قطعی ہے اس کا
جی
یقینی ہے، اس کے بعد اس کی لاش نہیں ملی
جی،
وہ کسی مسلم ملک میں ہو
جی
یا غیر مسلم ملک میں ہو
جی
یا دشمنوں نے اس کی لاش کو چھپا دیا ہو، تمام صورتوں میں
جی
انسان کے لیے جائز ہے کہ اس کی یادگار میں
جی
نشان قبر بنائے، حتیٰ فاتحہ بھی پڑھ سکتا ہے
جی،
وہاں بیٹھ کے اس کے لیے قرآن کی تلاوت بھی کر سکتا ہے
جی،
ثواب کو منتقل بھی کر سکتا ہے
جی،
اور جہاں تک میں یہ سمجھتا ہوں سوال شاید یہ پہلی مرتبہ جو ہے
جی
اس پورے عرصے میں
یہ سلسلہ جو ہمارا چل رہا ہے
سلسلہ جو چل رہا ہے پہلی مرتبہ سوال آیا ہے
جی،
اور شاید میں سمجھتا ہوں کہ فقہ میں بھی
جی
میں نے پہلی مرتبہ اس سوال کو سنا ہے
جی،
لیکن اس کے لیے ہمیں تقریر معصوم
جی
کی ضرورت ہے
جی،
اور میں متوجہ کرتا ہوں اپنے تمام ناظرین کرام کو
جی
اس مسئلے کی طرف، چونکہ بعض لوگوں کے ذہنوں میں یہ خیال آ سکتا ہے
جی
کہ قبلہ نے کہاں سے یہ کہہ دیا
جی
کہ جس انسان کو مان لیجئے دوسرے ملک میں دفن کیا گیا ہے
اس کی آپ یہاں پر قبر بنا رہے ہیں،
اس کی نشانے اس کا نشان قبر یا اس کی مثنوی قبر
جی
آپ ہندوستان میں بنا رہے ہیں، پاکستان میں بنا رہے ہیں
جی،
ایران میں بنا رہے ہیں، نائجیریا میں بنا رہے ہیں
جی۔
دیکھیں میں عرض کروں اکثر مصائب میں بھی ہمارے خطبہ پڑھتے
جی
ہیں اور
جی
یہ تاریخی حقیقت ہے
جی
کہ شہدائے کربلا کی شہادت کے بعد
جی
جناب ام البنین زوجہ امیر المومنین علی ابن ابی طالب علیہ الصلوۃ والسلام
جی
ایک مدت تک جنت البقیع میں جاتی تھی،
جناب عباس کی والدہ گرامی،
جناب عباس کی والدہ گرامی
جی
ایک مدت تک
جی
آپ جنت البقیع میں جاتی تھی
جی
اور بی بی فاطمہ کی قبر کے پاس بیٹھ کے
جی
گریا کرتی تھی
جی،
اور گریے کے دوران
جی
آپ کے جو چار فرزند کربلا کے میدان میں شہید ہوئے تھے
جی
ان کا نشان قبر بناتی تھی
جی،
کبھی نشان قبر بنایا
جی
اور کہا عبداللہ
جی
میں تم پر گریہ نہیں کروں گی
جی،
پھر نشان قبر بنایا
جی
کہا جعفر میں تم پہ گریہ نہیں کروں گی
جی،
پھر نشان قبر بنایا
جی
کہا عثمان میرے لال میں تجھ پہ بھی گریہ نہیں کروں گی
جی،
پھر نشان قبر بنایا
جی
کہا میرے لال عباس میں تجھ پہ بھی گریہ نہیں کروں گی،
اللہ اکبر،
پھر کہتی تھی شہزادی
جی
میں آپ کی بارگاہ میں آپ کی خدمت میں
جی
آپ کے بیٹے حسین کا پرسا دینے آئی ہوں،
بے شک۔
تو یہ ام البنین مادر عباس نے فعل کو انجام دیا
جی،
اور آپ کے زمانے میں جب آپ نے اس فعل کو انجام دیا
جی
امام زین العابدین کا زمانہ تھا
جی،
آپ نے اس فعل سے منع بھی نہیں فرمایا،
منع نہیں کیا،
لہذا قبر کی نشاندہی کرنا اور قبر کا نشان بنانا
جی
یا مثنوی قبر بنانا
جی
اس کے بارے میں تقریر معصوم بھی موجود ہے
جی،
لہذا کوئی حرج نہیں ہے
جی۔
بالاخص جیسے جی مینا میں ابھی شہادت ہوئی ہے
جی،
ان کی یاد منانے کے لیے
جی
کوئی حرج نہیں ہے
جی۔ ایک سوال کیا گیا ہے کہ اگر کوئی مسلمان کسی ایسے ملک میں رہ رہا ہو کہ جہاں سب غیر مسلم ہیں تو جی کیا ان کے ہاتھ سے بنا ہوا کھانا کھا سکتے ہیں؟
دیکھیے غیر مسلمان کا اطلاق اور استعمال جو ہے بہت سی قوموں پہ ہوتا ہے
جی،
اور میں نے بارہا کہا کہ آپ کس غیر مسلم ملک میں رہ رہے ہیں
جی،
اگر وہ اہل کتاب کا ملک ہے
جی
تو گوشت کے علاوہ تمام چیزوں کا استعمال جیسے سبزی ہے دال ہے
یعنی تمام جائز چیزوں
کا استعمال جو ہے آپ کے لیے جائز ہے
جی،
लेकिन अगर ऐसे मुल्क में रह रहे हैं जहां बाज ऐसी कौमें रह रही हैं
जी
जिनके हाथ का गीला खाना
जी
या ऐसा खाना जिसमें उन्होंने हाथ डाल दिया है
जी
या रोटी पकाई है, इस किस्म से चीजें हैं, नाजायज है,
जी
तो उसको आप नहीं इस्तेमाल कर सकते, नहीं खा सकते।
जी
मगर ये कि आप ऐसी जगह पे बैठे हुए हों, अगर न खाइएगा
जी
तो आप पे इस बात की तोहमत लग जाएगी कि
जी
आप तासुब कर रहे हैं। तो ऐसी सूरत में आप इतना खा सकते हैं कि तासुब का इत्तेहाम
ये इल्ज़ाम जो है आपके
और
ऊपर से हट
इल्ज़ाम
जाए।
आपसे दूर हो जाए,
जी
या ये कि आप मजबूर हो गए,
जी
भूखे हैं इतने ज्यादा,
जी
अगर नहीं खाएंगे तो मर जाएंगे,
जी
या न खाना आपके लिए बायस हरज बन जाए, इस सूरत में आप खा सकते हैं,
बहुत मुश्किल आपके लिए खड़ी हो जाएगी
जी
न
खा
खाना।
सकते हैं, लेकिन खाने के बाद
जी
एहतियात कीजिए, आप कुल्ली कीजिए और जो होंठ के ऊपर खाना वगैरह रह गया उसको साफ कीजिए और
जी
आप हाथ को भी गोता कीजिए।
जी एक सवाल किया गया है कि अगर कुत्ता लिबास को चाट ले तो उसको किस तरीके से पाक किया जाएगा? उसकी सूरत में मिट्टी से भी धोना जरूरी है या सिर्फ पानी से काफी है?
देखिए, मैं अर्ज करूं कि कुत्ते की चाटी हुई नजासत को जायल करने के लिए
जी
बर्तनों में,
जी
यानी सिर्फ बर्तनों में मिट्टी की जरूरत है।
जी
जब तहारत का दर्स हो रहा था और बर्तन पाक करने का तरीका
जी
बयान किया जा रहा था,
जी
उस वक्त खुद बंदे ने इस चीज को बयान किया था,
जी
और बेहतर यह कि नाज़रीन इकराम के लिए एक मरतबा तजदीद हो जाए,
ताज़ा हो जाए उनके
ताजा हो
लिए।
जाए ये बात
जी
कि जिस बर्तन को कुत्ते ने चाटा है, कयामत तक आप पानी से धुलते रहिए वो पाक
नहीं हो
नहीं
सकता।
होगा।
जी
जरूरी है कि इंसान खुश्क मिट्टी से
जी
पहले उस बर्तन को जो है मांजे,
जी
उसके बाद मिट्टी को बाहर फेंक दे,
जी
फिर एक मरतबा पानी डाल के जो बाकी मांदा मिट्टी है उसे भी साफ कर दे,
जी
उसके बाद दो मरतबा पानी से गोता कर दे, वो पाक हो
पाक हो
जाएगी।
जाएगा। जी
लेकिन अगर इंसान का बदन
जी
ऐसा है जिसको कुत्ते ने चाट लिया, या इंसान के कपड़े को कुत्ते
जी
ने चाट लिया,
जी
या कोई जमीन थी
जी
जमीन को कुत्ते ने चाट लिया, तो इसके बारे में हुक्म फिकी यह है, खुद नजासत जब जायल हो जाए,
जी
उसका लुआबे दहन खुश्क हो जाए,
जी
तो एक मरतबा पानी डाल दीजिए, वो चीज पाक हो जाएगी।
जी
लेकिन अगर कपड़ा है जिसे चीज निचोड़ी जाती है
जी
तो उसको निचोड़ना जरूरी है
यहाँ पे मिट्टी से मांजना जरूरी
जी,
नहीं है।
यहां मिट्टी की जरूरत नहीं है,
जी
खाली पानी से ये चीज पाक हो जाएगी।
जी हुजूर आप हमें इजाजत दीजिए, यहाँ पे भी कुछ रिकॉर्डेड सवालात लेते हैं, उसके बाद हम इस फहरिस्त की तरफ आते हैं।
जी खिदमत में हाजिर।
जी बिस्मिल्लाह।
सलामुअलैकुम, मैं कश्मीर से बोल रही हूँ। मेरा सवाल ये है कि जलजला अगर दिन में 3 या 4 बार आ जाए तो क्या हर जलजले के लिए अलग अलग नमाज आयत पढ़नी है या सब के लिए एक ही नमाज आयत पढ़नी है? सलामुअलैकुम।
जी बहुत शुक्रिया। वालेकुम
सलाम
अस्सलाम वरहमतुल्लाह। जी
जी मैं इस सिलसिले में देखिए अर्ज करूं कि जितनी भी आयाते इलाही हैं
जी
हर एक के लिए नमाज आयात वाजिब है,
जी
वाजिब है बात।
बिल्कुल
इसी तरीके से जलजला भी आयात इलाही में से एक आयत है
जी
और हर जलजले के लिए एक नमाज आयत आपको पढ़नी होगी।
जी
मसलन अभी जलजला आया,
जी
नमाज आयत हमारे ऊपर
वाजिब
वाजिब होगी,
होगी। जी
अलबत्ता इसमें नियते कजा और अदा भी नहीं करना,
जी
क्योंकि मुख्तसर अरसे के लिए चीज होती है,
जी बिल्कुल
जलजले की नमाज में अदा और कजा की नियत नहीं करना।
जी
1 घंटा अभी जलजला आया,
जी
एक नमाज आयत वाजिब हो गई,
जी
1 घंटे के बाद फिर जलजला आया और ये जलजला मुस्तकिल अल्लाह की निशानियों में से एक निशानी है,
जी
इसके लिए भी आपको नमाज पढ़नी होगी।
जी
रात में फिर जलजला आया,
जी
उसके लिए अलग आपको नमाज आयत पढ़नी होगी।
जी
लेकिन अगर एक ही वक्त में कई मरतबा झटके आए
झटके आए, जी
और उर्फ आम में कहा जाए कि एक जलजला आया,
जी
इस सूरत में एक नमाज आयात तमाम झटकों के लिए काफी है।
जी बहुत शुक्रिया। एक हम सवाल और लेते हैं
जी,
रिकॉर्डेड सवाल आप में से। जी
अस्सलाम वालेकुम, आपका प्रोग्राम बहुत अच्छा है।
शुक्रिया।
मैं ये पूछना चाहता हूँ जी कि बाप की जो कजा होती है वो किस तरह अदा करनी चाहिए, अगर मालूम नहीं कि उन्होंने कितनी नमाजें कजा की हैं, तो हम उसको पे दर पे बजा लाए या और किसी तरीके से। शुक्रिया जी,
बहुत शुक्रिया सवाल पूछने के लिए। जी हुजूर।
जी देखिए, सवाल वाज़े है
जी,
लेकिन मैं एक चीज़ अर्ज करूँ कि आपने जो अभी बीच में कहा कि कैसे मालूम हो हमको
जी
कि कितनी नमाजें कज़ा हुई, इसको तो कोई नहीं बता सकता
जी बिल्कुल।
लेकिन जितना भी इंसान को यकीन हो
जी
और जितने में इत्मीनान हासिल हो जाए, उतनी नमाज अगर फर्जंदे अकबर
जी
वाजिब की नियत से बाप की तरफ से पढ़ दे तो बड़ी उस जिम्मा हो जाएगा। मतलब मैं अपने घर का फर्जंदे अकबर हूँ,
बड़ा बेटा हूँ,
बड़ा बेटा हूँ
जी,
मुझे मालूम है हमारे बाप जान नमाजी थे
जी,
लेकिन हालत मरज में मैं उनके पास नहीं था, दो दिन वो मरीज थे
जी,
मुझे नहीं मालूम कि नमाज पढ़ी या नहीं पढ़ी, या मालूम है हमको
जी
कि उन्होंने आम तरीके से जैसे नमाज पढ़ी जाती है वैसे नमाज नहीं पढ़ी
जी।
वो इस सूरत में हम दो दिन की नमाज अगर पढ़ दें तो बड़ी वो जिम्मा है
जी।
लिहाजा आपके लिए सबसे पहले ये बात जरूरी है, आप इस बात का इत्मीनान पैदा कीजिए
कि
हमारे वालिदे
माजिद के जरिए से एक मुय्यन कीजिए
जी, हमारे वालिदे माजिद ने
जी
कितने दिनों तक नमाज नहीं पढ़ी
जी।
मसलन अगर हम मालूम है इंसान को
जी
कि 5 साल तक नमाज नहीं पढ़ी, 5 साल की नमाज
जी
जो है बतौर कजा अदा करे, बड़ी वो जिम्मा हो जाएगा। एक इंसान जानता है, खुद अल्लाह ना करे किसी के वालिद ऐसे हों, एक इंसान जानता है कि हमारे बाप जान ने बुलूग से लेकर आखिरे उम्र तक
नमाज ही नहीं पढ़ी जी।
अलबत्ता ये नमाज भी फर्जंद अकबर पे वाजिब है
जी,
लिहाजा इसके लिए जरूरी है कि अब्बा जान की डेट ऑफ बर्थ और डेट ऑफ डेथ दोनों निकाले
जी,
फिर पता लगाए कि हमारे अब्बा जान कब बालिग हुए थे और कब मरे थे, जिस तारीख से बालिग हुए थे जिस तारीख में वो मरे थे तब तक की पूरी नमाज फर्जंद अकबर अंजाम दे। अलबत्ता हम खुदावंद मुताल से दुआ करते हैं किसी के वालिद माजिद ऐसे ना हो
जी
जो नमाज से इतने दूर हो
जी। हुजूर, इस हवाले से पहले भी सवालात पे गुफ्तगू हो चुकी है, एक सवाल पूछा गया है कि जो मस्जिद गैर मुस्लिम अफराद के हाथों से बनाई गई हो क्या उसमें नमाज पढ़ना सही है
जी। इस सिलसिले में देखिए, रहबर इनकलाब इस्लामी फरमाते हैं
जी
कि वो मस्जिदें जिनको गैर मुस्लिम अफराद बनाते हैं
जी
उसमें फी नफ्स ही नमाज पढ़ने में कोई इश्काल नहीं है
जी।
और मैंने एक चीज अर्ज किया था,
और यहाँ पे ये बनाने से मुराद जो है वो पैसा देना नहीं है, मदद करना नहीं
जी,
है
जी,
बल्कि जो तामीर है उसकी इमारत में उनकी मदद करना, बनाना
जी। देखिए कभी ऐसा होता है, खुद बाज गैर मुसलमान ने मिलके मस्जिद बनाई है
जी,
चूंकि बाज मजहब मैंने अभी कुछ दिन पहले बाज मुल्कों में देखा
जी
कि वो जो है मान लीजिए गैर मुस्लिम है
जी,
लेकिन जैसे ही नमाज का अव्वल वक्त आता है वो मस्जिद की जमात की सफ़े अव्वल में नजर आते हैं। मुझे बड़ा ताज्जुब हुआ
जी,
आप तो मुसलमान नहीं है। क्या मैं मुसलमान नहीं हूँ मगर नमाज नहीं छोड़ता, मुझे नमाज में लुत्फ मिलता है, और सिर्फ मैं नमाज नहीं पढ़ता हूँ, मेरे बहुत से साथी हैं जो नमाज पढ़ते हैं। इस किस्म के अफराद मान लीजिए कि अगर एक मस्जिद की तामीर करें
जी,
उनकी मस्जिद में भी नमाज पढ़ने में कोई हरज नहीं है।
नहीं, लेकिन अगर कोई उसमें मजदूर, उसमें जो काम करने वाला मिस्त्री है वो अगर गैर मुस्लिम है तो उस सूरत में क्या,
तब भी कोई हरज नहीं है। जब खुद गैर मुस्लिम तमाम मस्जिद को बना रहा है, जमीन भी उसकी है, प्रॉपर्टी भी उसकी है
जी,
उसमें कोई हरज नहीं है
जी।
तो अगर गैर मुस्लिम शख्स मस्जिद की तामीर में शरीक हो जाए
जी,
तो बदरजे औला इस मस्जिद में नमाज पढ़ी जा सकती है। अलबत्ता एक एतराज दूसरी जेहत से होगा
जी
कि मान लीजिए कि ऐसा गैर मुस्लिम था जिसको शरी लिहाज से नजिस कहा गया
जी,
वो अगर मस्जिद में गीला हाथ लगा दे तो उसे पाक करना जरूरी है
जी।
तो इस सिलसिले में हुक्म फिकही ये है
जी
कि अगर मस्जिद वाकई नजिस हो गई है ऐसे लोगों से
जी,
तो मान लीजिए कि उसने रंग किया है
जी,
गैर मुस्लिम ने मस्जिद में रंग किया है, खुद ऐसी मस्जिद में नमाज पढ़ने में कोई हरज नहीं है
जी,
आप नमाज पढ़ सकते हैं
जी,
लेकिन इजाले नजासत भी वाजिब है आपके लिए। अभी गुज़िश्ता बहस में ये बात आई थी, मस्जिद से नजासत का ज़ाहिल करना ज़रूरी है लेकिन बकदरे इम्कान
जी,
जितना आपसे हो सकता है। लिहाजा आप अगर जो है आब जारी
जी
टोटी का पानी है उसके अंदर जो पाइप लगाइए, एक मरतबा पाइप से इस तरीके से पानी मारिए कि तह तक दीवार की पानी पहुंच जाए
जी,
तो ये ऑटोमेटिक दीवार पाक हो जाएगी, रंग पाक हो जाएगा।
जो आजकल प्लास्टिक पेंट चलते हैं उनको किस तरीके से करेंगे?
अलबत्ता आप देखिए भाई, अगर आपको यकीन है कि इस प्लास्टिक पेंट में उसका हाथ लगा है
जी,
तो इस सूरत में जरूरी है
कि उसको क्या आप किया जाए या इसके ऊपर दोबारा रंग किया जाए।
नहीं, दोबारा रंग करने से वो चीज पाक नहीं होगी
जी।
आप कोशिश कीजिए, ऐसा तरीका अख्तियार कीजिए कि अंदर तक पानी पहुंच जाए
जी,
मसलन गर्म पानी का इस्तेमाल कीजिए, हो सकती है चीज, या रंग को खुरच के हल्का कर दीजिए उसके बाद पानी का इस्तेमाल कीजिए। तो ये तरीके हैं मस्जिद को पाक करने के
जी। बहुत शुक्रिया हुजूर, हमारा वक्त इख्तिताम को पहुंचा, आपसे यहीं पर खुदा हाफिज़ करते हैं।
खुदा हाफिज़, इल्तिमास दुआ।
खुदा हाफिज़। नाज़रीन, आपके भी बहुत शुक्रगुजार हैं कि प्रोग्राम के आखिर तक आप हमारे साथ रहे, और इंशाल्लाह इसी तरीके से सवालात का सिलसिला जारी रहना चाहिए ताकि प्रोग्राम इसी तरीके से आगे बढ़ता रहे। आपको खुदा की पनाह में देते हैं। खुदा हाफिज़, फ़ी अमानिल्लाह।